नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकारलाई माओवादी केन्द्रको आग्रह। प्रस्ताव संशोधन नभए विधेयकको पक्षमा मतदान नगर्ने रापरका अध्यक्ष थापाको भनाई।
कपिल वस्तु र रूपन्देहीमा संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको बन्द फिर्ता, विरोध जारी राख्ने तर विरोधको शैली फेर्ने निर्णय।
सुनसरीको दुहबीमा मैनबत्ती उद्योगमा आग लागि आगो निभाउने प्रयास चल्दै।
भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको अन्त्येष्टि, शव यात्रामा हजारौं सहभागी।
र न्यूजील्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाको पक्षमा।
राप्ती इन्जिनियरिङ कलेज घुराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराई गाङ, फोन 082562601, मोबाइल 98578935990, 98578935684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056551701, 98550163143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
घातक विषादीको प्रयोग निर्मूलीकरण गरौं, आफ्नो र भावी सन्ततिको रक्षा गरौं भन्ने मूल नाराका साथ यही मंगिर 18 गतेदेखि 25 गतेसम्म नेपालमा चौथो पटक मनाउन लागि विषादी प्रयोग मुक्त सप्ताहमा सहभागी भई सफल पारौं।
याद गर्नुहोस्, रासायनिक विषादी भनेका विष नै हुन्, औषधि होइन। यसले मानव स्वास्थ्य, वातावरण एवं जैविक विविधतामा प्रतिकूल असर गर्दछ। रासायनिक विषादीको विकल्पमा बाली संरक्षणका वैकल्पिक उपायहरूको प्रयोग तथा प्रवर्धन गरौं, आफ्नो र आफ्नो भावी सन्ततिको पनि रक्षा गरौं।
आयोजक बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर।
उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रको पोलिट ब्यूरो बैठकले सबै पक्षको सहमतिमा मात्रै संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारलाई सुझाव दिएको छ। आज सकिएको बैठकले आन्दोलनरत पक्षको माग सम्बोधनका लागि सहमति मार्फत नै संशोधन प्रस्ताव पारित गराउन सरकारलाई आग्रह गरेको हो। बैठकले 2074 साल माघ 7 गतेभित्र तीनवटै चुनाव हुने गरी काम अघि बढ़ाउन पनि सरकारलाई सुझाव दिएको प्रवक्ता शम्फा भूषालले जानकारी दिनुभयो। माओवादी केन्द्रले अहिले 5 नम्बर प्रदेशबाट 4 नम्बर प्रदेशमा सारिएका जिल्लामा प्रशासनिक सुगमता हुने गरी सरकारी कार्यालय स्थापनाको काम गर्नुपर्नेमा जोड़ दिएको छ।
यस्तै अर्को सत्तारूढ़ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संशोधन नगरी अघि बढ़ाउन नहुने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उहाँले संविधान संशोधन प्रस्तावमा उल्लेख भएका केही प्रावधान राष्ट्रिय हित विपरीत रहेको, मधेस केन्द्रित दलहरू नै असन्तुष्ट रहेका, प्रदेश नम्बर 5 मा आन्दोलन भइरहेको, एमाले संसद अवरूद्ध गरिरहेको र सत्तारूढ़ दलबीच एकरूपता नदेखिएकाले अहिलेकै अवस्थामा संशोधन प्रस्तावलाई अगाडि बढ़ाउन नहुने बताउनु भएको हो। अहिलेकै प्रस्ताव अघि बढ़ाए मुठभेटको अवस्था आउन सक्ने भन्दै रापरपाका अध्यक्ष कमल थापाले अहिलेकै विधेयकलाई रापरपाले समर्थन नगर्ने पनि बताउनुभयो। सरकारमा सहभागी रापरपाको भूमिका बढ़ाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा आएको पनि थापाले बताउनुभयो।
विपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले संविधान संशोधन विधेयक फिर्ता लिए चुनावको मिति तोक्नुपर्ने बताउनु भएको छ। अक्सामको मंगलसेनमा भएको कार्यक्रममा उहाँले अहिले संविधान संशोधनको नभई संविधान कार्यान्वयनको खाँचो रहेकाले छिटो चुनाव गराउनुपर्नेमा जोड़ दिनुभयो। पहिलो संविधान सभाका बेला विभिन्न आयोगले ल्याएका विवादास्पद प्रतिवेदनलाई संघीय आयोग बनाई वैधानिकता दिने षड्यन्त्र सरकारले गरिरहेको एमाले उपाध्यक्ष रावलको दावी थियो।
रूपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कुलप्रसाद नेउपानेमाथि गोली प्रहार भएको छ। गल्ला मण्डीमा रहेको आफ्नो पसलमा बसिरहेका नेउपानेलाई गोली हानेपछि गोली छलिएकाले उहाँ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। साइकलमा आएका दुईजनाले गोली हानेर भागेका थिए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
कपिलवस्तु र रूपन्देहीमा संविधान संशोधन प्रस्तावको विरोधमा हुँदै आएको बन्द फिर्ता भएको छ। कपिलवस्तुमा प्रस्तावको विरोध जारी राख्ने तर विरोधको शैली बन्दको साटो शान्तिपूर्ण अपनाउने प्रदर्शनकारीले बताएका छन्। कपिलवस्तु सदरमुकाम तौलीहावा क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र पनि हटाइएको छ। तौलीहावामा हिजो बिहान 6 बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो। यस्तै रूपन्देहीमा संयुक्त संघर्ष समितिले मंगिर 26 गतेसम्मका लागि बन्द फिर्ता लिएको छ। यसैबीच संसदमा दर्ता भएको प्रस्ताव विरूद्ध आज पनि गुल्मी, पाल्पा, रूपन्देही, अर्घाखाँची, रोल्पा, प्युठान लगायत जिल्लामा प्रदर्शन भएको छ। यसैबीच एक हप्तादेखि बन्द हुँदा पाल्पामा विद्यालयको अर्धवार्षिक परीक्षा स्थगित भएको छ। बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुने यातायातका साधनले नियमित भन्दा तेब्बर भाड़ा असुलेका छन् भने खाद्य तथा तरकारीको भाव पनि बढ़ेको छ। यस्तै सिंगो नवलपरासीलाई 5 नम्बर प्रदेशमा राख्न माग गर्दै थारू कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। परासीलाई टुक्रियाएर 4 र 5 नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै सभाले जागरण अभियान, अन्तर्क्रिया कार्यक्रम, स्थानीय निकाय घेराउ, बन्द लगायत कार्यक्रम सार्वजनिक गरेको हो। भोलिदेखि 11 दिनसम्म आन्दोलन गर्ने सभाले जनाएको छ।
ओखलढुङ्गामा अनुदान वितरण लगायतको एकीकृत घुम्ती शिविर सञ्चालनको खर्च भूकम्प प्रभावितबाटै पैसा असुल गरिएको छ। गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै पहिलो किस्ता वितरण नगरिएका 7 गाविसका बैंकका कर्मचारीले हेलिकप्टरमा मात्रै पैसा ढुवानी गर्न सकिने अडान लिएका थिए। हेलिकप्टरको खर्च र शिविर व्यवस्थापनका लागि भन्दै राजनैतिक दल र गाविस सचिवले प्रति लाभग्राही 1,000 रूपियाँका दरले पैसा उठाएका हुन्। शनिबारदेखि सोमबारसम्म पलापुमा सञ्चालित शिविरमा लाभग्राहीबाट शिविर व्यवस्थापनका लागि 7,66,000 रकम उठाइसकिएको छ। संकलित रकम हेलिकप्टरको भाड़ा बाहेक कुन कुन शीर्षकमा खर्च गरिएको भन्ने बारेमा सार्वजनिक गरिएको छैन।
भूकम्पमा भत्किएका घर लगायत संरचनाको पुननिर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ। मंगिर 20 गतिको निर्णय अनुसार अर्थ मन्त्रालयले पुननिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप 28 अर्ब निकासा गरेको हो। यस्तै भूकम्प प्रभावित जिल्लामा विद्यालय भवन पुननिर्माणका लागि 4 अर्बको सीमामा रही विद्यालय पुननिर्माण कार्य अघि बढ़ाउन स्रोतको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ। यस्तै मन्त्रालयले सरकारी भवनहरू निर्माण गर्न थप 75 करोड़ र जग्गा मुआवजाका लागि 25 करोड़ गरी 1 अर्बको पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्न गराउन सहमति दिएको छ। यसैबीच राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित जिल्लामा खटिएका प्राविधिकलाई सेवा सुविधाको माग गरेर काम नरोक्न आग्रह गरेको छ। प्राधिकरणले फिल्ड भत्ता, बीमा, संचार, यातायात सुविधा लगायत माग राखेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मापदण्ड र सूचकका आधारमा बढ़ीमा 75% प्रोत्साहन भत्ता दिने निर्णय कार्यान्वयनको चरणमा रहेकाले पुननिर्माणको काममा बाधा व्यवधान नगर्न आग्रह गरेको हो। तर मकवानपुरमा भूकम्पपछिको पुननिर्माणमा खटिएका प्राविधिकले भने आन्दोलन थालेका छन्। तलब सुविधा बाहेक प्रोत्साहन भत्ता र दुर्गम भत्ता दिनुपर्ने भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन्।
सुनसरीको दुहबी पाँच सोनापुरमा मैनबत्ती उद्योगमा आग लागि भइरहेको छ। बेलुकी 6:30 बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको त्यहाँबाट उज्यालो सहकर्मी सुमन पुरीले जनाएका छन्। 4 दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। झापा, सिराहा र सप्तरीबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ। ग्यास पड्किएर आग लागि भएको अनुमान गरिएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
म बाबा जस्तो छु त्यसैले मै ठुलो म केटा मान्छे म नै ठुलो बाबा र आमा
किन झगडा गरेका तिमीहरू? कसले सिकायो तिमीहरूलाई ठुलो र सानोको कुरा? बाबा र म त कहिल्यै को ठुलो भन्दैनौ त।
त्यही त, यिनीहरूले कहाँबाट यस्तो कुरा सिक्यो? महिला र पुरुष दुवै बराबर, आमाको आफ्नै महत्व छ र मेरो आफ्नै। तिमीहरू दुवैजना हाम्रो लागि समान हो। यस्तो विषयमा अब कहिले झगडा नगर्नु ल।
हामीले त महिला र पुरुष बीच भेद नआओस् भनेर सानैदेखि हाम्रा छोरा छोरीलाई यो शिक्षा दिइरहेका छौँ। तपाईँ नि
हरेक अभिभावकले आफ्ना सन्तानलाई असल संस्कार दिउँ, महिला र पुरुष समान हुन् भन्ने कुरा सबैलाई प्रष्ट पारौँ।
लैङ्गिक हिंसा विरुद्धको 16 अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, WHR, CIUD र होमनेट नेपाल।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियमानुसार यही कार्तिक 15 माघ 15 आइतबारदेखि बिहिबारसम्म दैनिक 7 र शुक्रबारको दिन दैनिक 5 बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देशन गरिएको छ। यसरी सेवाहरू प्रदान गरिएको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ। नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग, USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव अघि बढ़ाउन सरकारलाई माओवादी केन्द्रको आग्रह, प्रस्ताव संशोधन नभए विधेयकको पक्षमा मतदान नगर्ने राप्रपा अध्यक्ष थापाको भनाई, कपिल वस्तु र रूपन्देहीमा संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको बन्द फिर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको पुनर्संरचनासँगै स्थानीय तहको कार्यान्वयनका लागि आवश्यक कर्मचारी व्यवस्थापन लगायत प्रशासनिक कार्यको आन्तरिक तयारी सुरु गरेको छ। पुनर्संरचनापछि स्थानीय निकायहरू स्वत भङ्ग हुने र अधिकार सम्पन्न स्थानीय तह क्रियाशील हुने भएपछि मन्त्रालयले नयाँ दरबन्दी र संरचनाको सिर्जना गर्न तयारी थालेको हो। मन्त्रालयले कर्मचारी व्यवस्थापनबारे वृहत अध्ययन गर्न प्रशासन महाशाखाका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा विभिन्न शाखाका 10 उपसचिव सहितको कार्यदल पनि गठन गरेको छ। कार्यदललाई स्थानीय तहका कर्मचारीको कसरी व्यवस्थापन गर्ने, कर्मचारीको संरचना कस्तो हुने र सेवा गठनबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आएपछि तत्काल स्थानीय तह कार्यान्वयनमा जाने हुँदा नयाँ संरचना अनुसार कार्य सम्पादनका लागि समस्या नआओस् भनेर कर्मचारीको व्यवस्थापन गर्न गृह कार्य सुरु गरिएको जानकारी दिनुभयो।
माओवादी केन्द्रले पार्टीको अन्तर्राष्ट्रिय विभागको इन्चार्जमा नारायण काजी श्रेष्ठ र संयोजकमा लक्ष्मण पन्तलाई नियुक्त गरेको छ। माओवादीको पोलिट ब्यूरो बैठकले प्रदेशको इन्चार्ज र संयोजक तोकेको हो, जस अनुसार एक नम्बर प्रदेशको इन्चार्जमा गोपाल किराती, दुई नम्बरमा मातृका यादव, तीन नम्बरमा हितमान शाक्य, चार नम्बरमा देव गुरूङ, पाँच नम्बरमा वर्षमान पुन, छ नम्बरमा शक्ति बहादुर बस्नेत र सात नम्बर प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेको छ। बैठकले पोलिट ब्यूरो बैठकले मंगिर 27 गतेदेखि 10 गतेसम्म प्रदेश स्तरीय बैठक गर्ने र पुष मशान्तभित्र पार्टीको सदस्यतालाई नवीकरण गरिसक्ने निर्णय पनि गरेको छ।
सगरमाथा अञ्चल अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति सप्तरीमा पठाएको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर महेश प्रसाद खनालको नेतृत्वमा मन्त्रालयका उपसचिव हरिदास शर्मा, लेखा अधिकृत प्रहलाद सापकोटा र धनकुटाका शाखा अधिकृत सोम अधिकारी सम्मिलित टोली छानबिनका लागि सप्तरी पुगेको हो। टोलीले अस्पतालको अनियमितता छानबिन गर्न माग गर्दै 14 दिनदेखि अनसनमा बसेका विकास तिवारीलाई अनसन स्थगित गर्न आग्रह पनि गरेको छ। तर तिवारीले समितिलाई कुनै अधिकार नदिइएको भन्दै उच्च स्तरीय छानबिन समिति गठन र स्वास्थ्य मन्त्रीबाट अस्पतालको निरीक्षण हुनुपर्ने माग राख्नु भएको छ। यसैबीच अस्पताल सुधारको माग गर्दै अनसनमा बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीको समर्थनमा विद्यार्थीले आज सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई विरूद्ध दर्ता भएको महाअभियोगको उजुरी खारेज भएको छ। आज बसेको महाअभियोग सिफारिश समितिको बैठकले महाअभियोग लगाउन उजुरीमा उपयुक्त आधार नभएको र हचुवाको भरमा उजुरी दर्ता भएको निष्कर्ष निकाल्दै उजुरी खारेज गर्ने निर्णय गरेको हो। सांसदहरू हरिचरण शाह, रूक्मिणी चौधरी र रामकुमार राईले न्यायाधीश भट्टराई विरूद्ध महाअभियोगको उजुरी दर्ता गराउनु भएको थियो। महाअभियोग लगाउन कम्तीमा पनि एक चौथाई सदस्यको हस्ताक्षर हुनुपर्ने भए पनि संसद सचिवालयले भूलवश महाअभियोगको उजुरी दर्ता गरेको थियो।
प्रमुख प्रतिपक्षी दल एमालेको संसद अवरोधका कारण अख्तियार प्रमुख लोकमान सिंह कार्की विरूद्धको महाअभियोग प्रस्ताव अनिश्चित बनेको छ। यसअघिका तीनवटै बैठक अवरोध गरिसकेको एमाले लगायतका दलले भोलि दिउँसो 1 बजेका लागि बोलाइएको बैठक पनि अवरोध गर्ने र कार्यसूचीमै प्रवेश गर्न नदिने बताएको छ। प्रकाश ढकालको रिपोर्ट।
हतार हतार आधा रातमा दर्ता गरिएको महाअभियोग प्रस्ताव एमाले लगायतका दलको संसद अवरोधसँगै अलपत्र परेको छ। केही समय काँग्रेसले ठोस निर्णय नगर्दा अल्मलिएको महाअभियोग प्रस्ताव पछिल्लो समय महाअभियोगको अगुवाई गरेको एमालेकै कारण अघि बढ्न नसकेको हो। संविधान संशोधन प्रस्तावको विरोधमा एमाले संसद चल्न नदिएपछि महाअभियोगको प्रस्ताव छानबिन समितिमा पठाउन सकिएको छैन। एमाले किन आफ्नै जोडबलमा आएको महाअभियोग प्रस्ताव निष्कर्षमा पुर्याउन बाधक बनेको छ त? प्रमुख सचेतक भानुभक्त ढकाल।
हाम्रो कारणले होइन, यो चाहिँ अहिलेको सरकारले सर्वोच्च अदालत मुद्दा रहेको र संविधानले पनि संशोधन गर्न नमिल्ने प्रावधानलाई समेत ल्याएर संविधान संशोधनको प्रस्ताव चाहिँ दर्ता गरेको हुनाले यो राष्ट्रको लागि अझ महत्वपूर्ण विषय भएको र प्रमुख प्रतिपक्षले यस्तो विषयमा चाहिँ विरोध गर्नुपर्ने बाध्यात्मक परिस्थिति सरकारले सिर्जना गरेको कारणले अर्को विषय चाहिँ स्वाभाविक रूपमा संसद अवरोध भएको कारणले गर्दा विलम्ब भएको छ र यो नियमित प्रक्रियामा बैठक बसेको पहिलो दिन त्यो उतातिर जान्छ। अरू त्यसमा चाहिँ कुनै यो विषयसँग साइनो अथवा त्यो कारणले यो प्रभावित भएको छैन।
प्रस्तावमाथि अहिलेसम्म 61 जना सांसदले धारणा राखेका छन् भने थप 10 जनाले नाम टिपाएका छन्। छलफलमा भाग लिने धेरैजसो एमालेकै सांसद छन्। कांग्रेसले प्रस्ताव बारे ठोस निर्णय नगरेपछि छलफल गरेरै अल्मल्याउने रणनीति बनाएको एमाले आफै अवरोधमा उत्रेपछि महाभियोग प्रस्ताव अनिश्चित बनेको हो। एमाले आफ्नो प्रस्ताव आफैले अल्मल्याएको देख्दा आफू अचम्ममा परेको बताउनुहुन्छ कांग्रेस प्रमुख सचेतक चिन्काजी श्रेष्ठ।
हामीले त हेर्नुहोस्, हाम्रो सभासदहरू, नेपाली कांग्रेस सभासदहरूले त अब बोल्ने अनि यसलाई ढिलाइ गर्ने भन्ने हाम्रो चाहिँ प्रश्नै छैन। हेर्नुहोस्, जसले प्रस्ताव ल्याएको हो, जुन दलहरूले मिलेर प्रस्ताव ल्याएको हो, त्यो दलहरूले चाहिँ इनिसिएसन गरेर उनीहरूले चाहिँ चासो लिएर उनीहरूले बढी चाहिँ तरारुताका साथ महाभियोग सिपाही समिति लैजाउँ भने भए हुन्थ्यो नि त, किन गर्नु भएन उहाँहरूले? यो चाहिँ मलाई चाहिँ अचम्म लागेको छ, यो चाहिँ किन उहाँले आफै ढिलो गर्दै हुनुहुन्छ?
संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै अख्तियारका प्रमुख लोकमान सिंह कार्की निलम्बनमा परेका छन्। आफू विरूद्ध छानबिन थाल्न लागेको सुईको पाएपछि रातारात महाभियोग दर्ता गराएको आरोप खेप्दै आएका एमाले र माओवादीका नेता तथा सांसदहरू महाभियोग प्रस्ताव अघि बढाउन चुप रहनु उदेक लाग्दो छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 00 07, 98511 72 194।
41 07 00 07, 98511 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ। गएको एक वर्षमा सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या झण्डै 334 जनाले बढेको छ। गत वर्ष संक्रमितको संख्या 5904 रहेकोमा यो वर्ष 6238 जनामा एचआईभी संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देश सनालाई दिपायलले जनाएको छ। संक्रमित मध्ये 100 भन्दा बढी 15 वर्ष मुनिका बालबालिका छन्।
जाजरकोटमा जिल्ला शिक्षा कार्यालयको गाडीबाट 205 बन्दुकका गोली बरामद गरिएको छ। NA2KH1005 नम्बरको सरकारी गाडीबाट गोली बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला शिक्षाका कर्मचारीलाई कार्यक्षेत्रमा छोडेर फर्किने क्रममा बाटोमा चढ़ाएका व्यक्तिको झोलामा गोली भेटिएको हो। बाटोमा एकजना शिक्षिका र उनका दुईजना आफन्त गाडीमा चढ़ेका थिए।
बालबालिका र युवाको शिक्षाको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड़ दिँदै विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौँमा शुरू भएको छ। स्वतन्त्र मानवीय सहयोग संस्था प्लान इन्टरनेशनलले गरेको कार्यक्रममा समावेशी शिक्षाबारे छलफल, समावेशिता, लैङ्गिक समानता, किशोरी अधिकार र दिगो विकास लक्ष्यबीचको सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। बिहिबारसम्म चल्ने सम्मेलनमा 40 देशका 130 जना सहभागी छन्।
विदेश पठाइदिने भन्दै 1,38,00,000 भन्दा बढी ठगी गरेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिकाका मनोज बहादुर सिंह र सर्लाही राजघाटका रमेश कुमार खत्री पक्राउ परेका छन्। ललितपुरको इमाडोलमा सिद्धिदाता इन्टरप्राइजेस प्राली कम्पनी खोलेर उनीहरूले बेलायत, अमेरिका लगायत देश पठाइदिने भन्दै 1,38,65,000 रूपियाँ ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
चन्दा र दानमै हुन्छन् फुटबल प्रतियोगिता, राज्यको लगानी खै शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा नारद सिंह विष्टले लेख्नु भएको छ। बाटोघाटो श्रमदानबाट बन्छन्, ठूला परियोजना विदेशी लगानीमा बन्छन्, देशभित्र उठेको राजस्व त नेताको तलब बत्तार उपचारमा ठिक्क हुन्छ, बाँकी रहेको रकम भ्रष्टाचारमा सकिन्छ, अनि देशको इज्जत राख्ने खेलाड़ीलाई घोषणा गरेको पुरस्कार उदारोमा सीमित, अनि प्रतियोगिता चाहिँ चन्दामा, धन्य हो सरकार।
यसै प्रसंगमा खेम सारू मगर लेख्नुहुन्छ, भएको पैसा नेता र कर्मचारीको पेट भर्दैमा सकिन्छ, खेलकुदको विकास त परैको कुरा भयो।
राज ऋषि यादवको विश्वास छ, देशैभरिबाट ट्यालेन्ट हन्टबाट छनौट भएका 19 वर्ष मुनिको एसिया कप क्रिकेटका खेलाड़ीबाट निकै आशा लागेको छनौटको फरक शैलीले नयाँ प्रतिभा जन्मनेछन्।
लोड सेडिङ कम गर्न ट्विटरमा रुद्रसिंह तामाङले दिएको सुझाव यस्तो छ, 200 वाट, 100 वाट, 50 वाटका चिम बेच्न बन्देज लगाएमा पनि लोड सेडिङ मुक्त नेपाल बनाउन सहयोग पुग्नेछ। 10 वाटको चिम र 100 वाटको चिमको उज्यालो एकै हुने भएपछि 100 वाटको चिम किन बेच्नु?
अनि कपिल वस्तुबाट एमबी गिरीले हाम्रो आईबीआरमा रेकर्ड गराएको विचार यस्तो छ,
दलहरू सबै दलहरूले आफ्नै हित किनेर आफ्नै फाइदा किने, आफ्नै कुर्सी किने, आफ्नै बेनिफिट किने, यो जिल्ला जिल्लामा क्षेत्र क्षेत्रमा गाविसको गाविसमा वन हडतालको जो कम्पिटिसन चलाएका छन् र यसै तरिसे यही लडाई झगडा कम्पिटिसन वन हडताल गरी गरी गराई गराई यिनीहरूले 5 साल निकाल्नेवाला छन्। यिनीहरूले डेढो तिन दिन चार चार पाँच पाँच महिनामा बाह्रै बाह्रै वर्षित हामीले आफ्नो प्रधानमन्त्री मन्त्रीमण्डल बनाइरहेका छन्, यो नौटङ्की गरेका छन्। यो राष्ट्रको हितमा होइन, राष्ट्रको गरिब जनताको हितमा होइन, राष्ट्रको विकास र निकास उद्योग धन्दाकीले होइन, सिर्फ राष्ट्रका नेताहरूको आफ्नो फाइदा आफ्नो निकास र विकासकीले गरेका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-0192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन्द र ऋग्वेद शर्मा। नेपाल दर्पणमा अब विदेशका खबर। भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको अन्तिम संस्कार गरिएको छ। हृदयघात भएपछि हिजो निधन भएकी जयललिताको आज मरिना बीचमा अन्तिम संस्कार गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। जयललिताको शवयात्रामा हजारौं सर्वसाधारण र शुभेच्छुक उपस्थित थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नई पुगेर स्वर्गीय जयललितालाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो। उहाँको सम्मानमा भारतमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने तमिलनाडुमा 7 दिनसम्म शोक मनाउने निर्णय गरिएको छ। यस्तै सबै शैक्षिक संस्था 3 दिनसम्म बन्द गरिनेछ। सन् 1991 अहिलेसम्म पटक पटक गरेर 15 वर्ष जयललिता तमिलनाडुको मुख्यमन्त्रीको पद सम्हाल्नु भएको थियो। जयललिता राजनीतिमा आउनु अघि अभिनय गर्नुहुन्थ्यो। जयललिताको निधनपछि ओ पनीर सेल्वम तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। न्यूजील्याण्डसँगको एक दिवसीय क्रिकेटको श्रृंखला अस्ट्रेलियाले जितेको छ। दोस्रो एक दिवसीय खेलमा न्यूजील्याण्डलाई 116 रनले हराउँदै अस्ट्रेलियाले श्रृंखला जितेको हो। 379 रनको लक्ष्य पछ्याएको न्यूजील्याण्ड 47 ओभर 2 बलमा अल आउट हुँदै 262 रन मात्र बनाउन सक्यो। न्यूजील्याण्डका केन विलियमसन 81 र जेम्स निशामले 74 रन बनाए। अस्ट्रेलियाका प्याट क्युमिन्सले 4 विकेट लिए। यसअघि क्यानबेरामा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले 5 विकेट गुमाएर 378 रन बनाएको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले 118, मिचेल मार्शले 76, स्टेभेन स्मिथले 72 र ट्रेभिस हेडले 57 रन बनाए। न्यूजील्याण्डका टिम साउथीले 2 विकेट लिएका थिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकारलाई माओवादी केन्द्रको आग्रह, प्रस्ताव संशोधन नभए विधेयकको पक्षमा मतदान नगर्ने रापरपा अध्यक्ष थापाको भनाई।
कपिलवस्तु र रूपन्देहीमा संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको बन्द फिर्ता, विरोध जारी राख्ने तर विरोधको शैली फेर्ने निर्णय।
सुनसरीको दुहबीमा मैनबत्ती उद्योगमा आग लागि आगो निभाउने प्रयास चल्दै।
भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको अन्त्येष्टि, शवयात्रामा हजारौं सहभागी।
र न्यूजील्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाको पक्षमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।